नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। अगस्त 1-7 हामी विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गर्दछौँ। आज हामी यही सेरोफेरोमा भएको सन्दर्भमा आज हामी स्तनपानका विषयमा कुराकानी गर्नेछौँ। त्यस सँगसँगै यदि समयले साथ दियो भने हामी बाल स्वास्थ्यको विषयलाई पनि उठाउनेछौँ। आज स्तनपान र बाल स्वास्थ्यको विषयमा कुराकानी गर्नका लागि हामी परोपकार प्रसूति गृह आइपुगेका छौँ। आज यस विषयमा संवाद गर्नको लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीज्यू। उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
नमस्ते, धन्यवाद।
डाक्टर साहब, अब हामी यो स्तनपान सप्ताह मनाइरहेका छौँ। अगस्त 1-7 हामी विश्व स्तनपान सप्ताह भनेर मनाउने गर्छौँ। वास्तवमा यो स्तनपान भनेको के हो, यसैबाट आजको संवाद प्रारम्भ गरौँ न।
स्तनपान भनेको चाहिँ आमाले आफ्नो शिशुलाई डाइरेक्ट आफ्नो स्तनबाट दुध खुवाउने, अथवा कहिले कहिले त्यो सम्भव नभयो भने आफ्नो स्तनबाट दुध निचोरेर राखेर त्यसबाट कपबाट अथवा चम्चाले खुवाउनेलाई पनि स्तनपान भनिन्छ।
यो स्तनपानको महत्त्व चाहिँ के हो त? अब बच्चालाई दुध खुवाउने कुरालाई हामीले स्तनपान भन्यौँ, अब यसको महत्त्व के छ डाक्टर साहब?
स्तनपान यो परापूर्वकालदेखि नै चल्दै आएको, शिशुको सर्वोत्तम आहार भनेको नै स्तनपान हो। यो स्तनपान सुरुदेखि नै यसको महत्त्व एकदमै धेरै छ। सर्वोत्तम आहार भनेपछि यसमा शिशुलाई चाहिने शिशुको मानसिक शारीरिक वृद्धि विकासको लागि जति पनि पौष्टिक तत्त्वहरू चाहिन्छ त्यो सबै स्तनपानमा पाइन्छ। अर्को कुरा, स्तनपानको सुरुको अवस्थामा हुने जुन बिगौती दुध भन्छौँ हामी, त्यसलाई चाहिँ हामीले त्यो खुवाउँदाखेरि शिशुले पहिलो खोप पाए बराबर हुन्छ। त्यसमा रोगसँग लड्ने एन्टिबडिजहरू जुन हुन्छ त्यो चाहिँ बिगौती दुधमा हुन्छ, जसले गर्दा शिशुलाई अनेक किसिमको सङ्क्रमणहरूबाट बचाउँछ। त्यस्तै अब त्यसमा चाहिने प्रोटिन, भिटामिन, तेल, फ्याटयुक्त पदार्थहरू, कार्बोहाइड्रेट जति पनि शिशुको लागि जुन मात्रामा चाहिन्छ त्यो स्तनमा हुन्छ। त्यसैले स्तनपानलाई उत्तम सर्वोत्तम आहार भनेर शिशुलाई भनिन्छ।
अब यो स्तनपानलाई हाम्रो समाजमा अलिकति लाजको विषय पनि बनाएका छौँ हामीले, होइन? अब जसले गर्दाखेरि अलि आमाहरू हिचकिचाउने, लजाउने, होइन, त्यस्तो अवस्था पनि छ। वास्तवमा यो स्तनपान लुकाउनु पर्ने विषय हो र?
त्यो होइन, त्यो धारणा नै गलत हो। त्यो हामीले बनाएको लाज भन्ने कुरा, आमा जति बेला पनि शिशुलाई भोकाएको बेलामा स्तनपान गराउन तत्पर हुनुहुन्छ, तर हामीले उहाँहरूलाई खिसी गर्छौँ भन्ने डरले के भन्ला समाजले भन्ने जस्तो हुन्छ। यो लाज मान्नुपर्ने होइन। अझ कोही आमाले स्तनपान गराउन चाहनुहुन्छ भने हामीले त एकदम सहज उहाँलाई स्वीकार, उहाँलाई यस्तो वातावरण बनाइदिनु पर्यो कि जसले गर्दा उहाँ चाहिँ आफ्नो शिशुलाई स्तनपान गर्न प्रोत्साहित हुनुहोस्।
यसलाई चाहिँ हामीले सहजीकरण गरेर अझ आमालाई कसरी सजिलो हुन्छ, होइन, कसरी स्तनपान गराउन सकिन्छ त्यसतर्फ ध्यान दिन समाजले चाहिँ
भूमिका खेल्नुपर्छ।
अब हामीले अगस्त 1-7 हामीले विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गर्छौँ। अब यो स्तनपान सप्ताह मनाउनुको उद्देश्य लक्ष्य के हो नि डाक्टर साहब?
हामीले स्तनपानको जुन महत्त्व छ त्यो बारे अलिकति चर्चा गर्नुपर्छ। हुनलाई यो 1-7 मात्र गर्ने होइन, वर्षभरि नै गर्नुपर्ने हो, तर पनि एउटा समयमा चाहिँ नि यसलाई अलि विस्तृत रूपमा हामीले चर्चा गऱ्यौँ भने, समाजलाई यसको महत्त्वबारे बुझायौँ भने, आमाहरूलाई हामीले सहजीकरण गर्नलाई के गर्नुपर्छ भनेर कुरा गऱ्यौँ भने चाहिँ नि स्तनपानको स्तर सङ्ख्या अझ वृद्धि हुन्छ र सबै शिशुहरूले चाहिँ जुन उसको नैसर्गिक अधिकार हो नि आमाको दुध पाउने, त्यसलाई चाहिँ नि सहयोग हुन्छ भनेर 1-7 चाहिँ स्तनपानको सप्ताह मनाएर यसलाई सहजीकरण, स्तनपानको लागि प्रवर्धन गर्न, सहयोग गर्नलाई चाहिँ अझ प्रोत्साहन।
अब यसको उपलब्धि पनि भएको छ होला नि, हामीले क्रमशः मनाउँदै आएछौँ, यसको उपलब्धिहरू कस्तो देखिएको छ?
उपलब्धिमा चाहिँ अब यस्तो धेरै रिसर्चहरू पनि भएको छन् होइन, स्तनपानको महत्त्वबारे, स्तनपान खाएको बच्चामा चाहिँ के फाइदा हुन्छ त, त्यो त्यसबाट आमालाई के फाइदा, यो सबै चाहिँ यो हामीले कुरा गर्दै जाँदा स्तनपान महत्त्वपूर्ण छ तर किन महत्त्वपूर्ण छ भन्ने कुरा पनि यो धेरै स्टडीहरू गरेर, रिसर्चहरू गरेर यसलाई चाहिँ पुष्टि पनि भइसकेको। पहिला भन्दाखेरि विदेशी बाहिरतिरको देशमा चाहिँ नै बोतल दुधको दुध खुवाउँछ भनेर भन्ने थियो भने, यसको महत्त्वबारे बुझेर आजकल सबै संसारको सबै देशहरूले, अझ विकसित देशहरूले पनि स्तनपानलाई चाहिँ बढी महत्त्व दिँदै आएका छन्। अब हाम्रो देशमा हामी यति स्तनपानको महत्त्वको कुरा गर्छौँ, पहिलादेखि मनाउँदै पनि आएका छौँ, तर पनि स्तनपानको स्तर चाहिँ जुन सङ्ख्या छ नि त्यो चाहिँ यसो हेर्दाखेरि घट्दै गएको जस्तो देखिन्छ।
अब जस्तो स्तनपान गराउँदा अलिकति आमाको सुन्दरतामा रास आउँछ भनेर अनावश्यक हल्लाहरू पनि हाम्रो समाजमा फैलियो, जसका कारण यो स्तनपान गराउनेहरूको सङ्ख्या पनि अलिकति घट्यो भन्ने पनि गरिन्छ। अब यो स्तनपान गराउँदा आमालाई हुने फाइदाहरू के के छन्?
आमालाई धेरै फाइदा त, शिशुको फाइदा त हामीले कुरा गरौँ, आमाको लागि पनि जस्तो स्तनपान गराइसके जुन पाठेघर शिशु पेटमा हुँदाखेरि सुन्निएको हुन्छ, ठुलो भएको हुन्छ, त्यसलाई आफ्नो ठाउँमा लिएर आउन, पहिलाकै अवस्थामा ल्याउनलाई स्तनपानले सहयोग गर्छ। प्रसवपछि हुने जुन रक्तस्रावहरू छ त्यसलाई घटाउनलाई पनि स्तनपानले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको। त्यति मात्रै नभएर कतिपय आमाहरूलाई चाहिँ नि सुत्केरीको बेलामा मानसिक तनाव हुन्छ, जुन त्यो तनाव घटाउनलाई, मानसिक रोग घटाउनलाई पनि स्तनपानले सहयोग गर्छ। त्यस्तै आमाको स्तनको क्यान्सर, डिम्बाशयको क्यान्सर त्यो पनि घटाउँछ। आमाको जुन सुत्केरीको बेलामा जुन तौल बढ्ने भनेर भन्छ नि, त्यो तौललाई पनि घटाउनलाई स्तनपानले सहयोग गर्छ। त्यसले गर्दाखेरि ब्लड प्रेसर, चिनीको रोगहरू त्यो पनि आमालाई पनि त्यसले चाहिँ नि घटाउनलाई सहयोग,
धेरै फाइदा रहेछ। जस्तो एउटा त सुरुमा पाठेघर सुनिएको हुन्छ, पाठेघरलाई त्यो सुनिएको अवस्थालाई निवारण गर्नका लागि होइन, त्यसको लागि पनि स्तनपानले ठुलो भूमिका खेल्यो। त्यसै गरी जस्तो रक्तस्राव हुन्छ त्यसलाई रोक्नलाई पनि स्तनपानको भूमिका हुँदो रहेछ। अब यहाँले भने चाहिँ मानसिक तनाव, किनभने अब गर्भवती बनेदेखि नै आमा त एक प्रकारले तनावमा हुनुहुन्छ, त्यो बच्चालाई कसरी जन्म दिने, कसरी राम्रोसँग जन्म दिने, कसरी आफ्नो बच्चा अब जन्माउने भनेर आमा एक प्रकारको तनावमा हुनुहुन्छ भने त्यो तनावलाई पनि कम गर्न यसको भूमिका हुन्छ। त्यस्तै गरी अहिले यहाँले भन्नुभयो स्तन क्यान्सर अहिले समाजमा चाहिँ एकदम बढ्दो रूपमा स्तन क्यान्सर बढिरहेको यो अवस्थामा स्तन क्यान्सर, अब डिम्बको क्यान्सर लगायतका होइन यस्ता कुराहरू हुने, अझ सुगर र ब्लड प्रेसर, किनभने जस्तो आमा गर्भवती हुँदा केही सुगर देखियो भने पनि त्यो सुगर क्रमशः स्तनपान गराउँदै गएपछि हट्ने कुरा यहाँले ल्याउनु भयो, साह्रै महत्त्वपूर्ण फाइदा आमाले हुनुभयो। अब आमा सँगसँगै बच्चालाई हुने फाइदाहरू के छन् नि?
बच्चालाई त आमालाई भन्दा झन् धेरै फाइदा हुने भयो। जस्तो मैले अघि पनि भने, बिगौती दुधमा रोगसँग लड्ने इम्युनोग्लोबुलिन्सहरू हुन्छ, त्यो लिँदाखेरि बच्चाले पहिलो खोप भनेर भन्छौँ, पहिलो खोपको काम गर्छ, ताकि चाहिँ नै बच्चालाई जन्मिने बित्तिकै उता पेटभित्र बस्दाखेरि एकदम सुरक्षित वातावरणमा बसेको हुन्छ, बाहिर निस्किसकेपछि वातावरण कति त्यसमा कति किटाणुहरू छ त्यसको सङ्क्रमणबाट बचाउनलाई सहयोग गर्छ। र स्तनपान गराइरहँदाखेरि जस्तो निमोनिया कम हुने, कानको सङ्क्रमण कम हुने, झाडा पखाला कम हुने देखिन्छ, त्यसले गर्दाखेरि बच्चाको कुपोषणको दर पनि घट्ने भयो होइन, यो सबै कम्प्लिकेसनले गर्दाखेरि कतिपय बच्चाको मृत्यु हुनसक्छ, त्यसबाट बचाउने भयो। त्यो बाहेक अरू के देखिया छ भने, स्तनपान गराएको बच्चा र नगराएको बच्चामा चाहिँ तुलना गरेर हेर्दाखेरि पूर्ण स्तनपान जस्तो छ महिनासम्म आमाको दुध मात्रै खुवाउने, अरू केही पनि नखुवाउने, र पछि गएर चाहिँ स्तनपान सँगसँगै पूरक आहार पनि खुवाउने, त्यो बच्चा र स्तनपान गर्न नपाएको बच्चाहरू कम्पेयर गर्दा पछि गएर स्तनपान गर्ने बच्चा बढी तृष्ण, उनीहरूको आइक्यू चाहिँ बढी देखिएको छ
होइन,
भनेपछि बच्चा बुद्धिमान पनि हुने भयो। त्यस्तै रोगको कुरा त हामीले भनिहाल्यौँ, पछि गएर हुने रोगहरू जस्तो शिशुलाई पनि पछि ठुलो भइसकेपछि सुगरको रोग हुने, ब्लड प्रेसर हुने, यिनीहरू पनि स्तनपान गर्ने बच्चामा चाहिँ कम देखिएको छ।
अब बच्चालाई पनि यति धेरै फाइदा भयो कि एउटा त उसको रोगसँग लड्ने क्षमता, हामी जुन इम्युन सिस्टम, इम्युन पावर भन्छौँ, त्यो पावर वृद्धि गर्ने कुरा नै आमाको दुधसँग हुन्छ होइन, जसले गर्दा अहिले हामीले धेरै किसिमका होइन, किनभने हाम्रो इम्युन पावर कम भयो होइन, त्यसले चाहिँ बालबालिका मात्रै होइन अरूलाई पनि धेरै किसिमका रोगहरू आए, इम्युनका रोगहरू भनेर अहिले हामी जति समाजमा हाम्रो रोगसँग लड्ने क्षमता कम भयो भन्छौँ, त्यो आफ्नो सन्तानको त्यो क्षमता कम नहोस् भन्नका लागि आमाहरूले यो खुवाउनै पर्ने देखियो होइन रक्षा। अब त्यसै गरी जस्तो अहिले भन्नुभयो नि कानका समस्या, कतिपय कानका समस्याहरूमा पनि यसले काम गर्यो, अब कुपोषण हुन पाएन, हामी कुपोषण भयो लौ बच्चाहरू होइन राम्रो हृष्टपुष्ट भएन भन्छौँ त्यसमा भयो। अब स्तनपान गराउने र नगराउनेका बिचमा गरिएको अध्ययनले त स्तनपान गराउँदाखेर धेरै फाइदा भएका कुराहरू आए, अब यही कुराले होला सायद हामी स्तनपान गराइरहेका छौँ। अब स्तनपानसँगै जस्तो हामीले आमाको दुध बच्चालाई खुवाइराखेका छौँ, अब यसले बच्चामा पनि सकारात्मक प्रभाव परिरहेको छ, आमामा पनि सकारात्मक प्रभाव परिरहेको छ।
आमालाई पहिलाको रूपमा लिएर आउनलाई होइन पाठेघर पनि खुम्चिने भयो, उसको तौललाई पनि सहयोग गर्ने भयो भन्दाखेरि स्तनपान गराउने आमामा त सुन्दरता अझ बढ्छ, त्यसैले रूप बिग्रिन्छ भन्ने चाहिँ नि हाम्रो गलत धारणा मात्रै हो। हामीले खालि अरूको कुरा प्रचार प्रसार सुनेर
हल्लाको पछाडि लाग्दा हो, किनभने विज्ञानले आधिकारिक रूपमा अध्ययनले पुष्टि गरेको कुरा त आमा त्यो बच्चा पेटमा आउनुभन्दा अगाडि जुन अवस्थामा हुनुहुन्थ्यो त्यो अवस्थामा फर्किनका लागि स्तनपानले नै ठुलो भूमिका खेल्छ। अहिले भनियो जस्तो मोटोपन छ भने त्यो मोटोपन घट्दै जान्छ, होइन सुगरका ब्लड प्रेसरका समस्याहरू छन् भने तिनीहरू हराउँदै जान्छ, अब क्यान्सर जस्तो जोखिम बचाउँछ भनेपछि हामी सबैले स्तनपान अवश्य गराउँ। सबै आमा दिदीबहिनीहरूले यसलाई ध्यान दिनुहोला। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामीले स्तनपान सप्ताहका विषयमा र विशेष गरी स्तनपानका विषयमा कुराकानी गरिरहेका छौँ। स्तनपानका विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीज्यू। उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। हामीले शिशुलाई हुने फाइदाका कुरा पनि गऱ्यौँ, आमालाई हुने फाइदाका कुरा पनि गऱ्यौँ, यसका महत्त्वका कुरा पनि गऱ्यौँ, र स्तनपान लाजको विषय होइन है, लाज मान्नुपर्ने विषय होइन, यो त अझ आमालाई सहजीकरण गर्ने विषय हो भनेर यहाँले प्रश्न पार्नुभएको छ। अब नेपालमा यो स्तनपानको अवस्था कस्तो छ र यो शिशु र बच्चा दुवैलाई फाइदा हुने यो स्तनपानलाई अझ सहजीकरण गर्न हामीले के गर्नुपर्ने देख्नुहुन्छ डाक्टर साहब?
सबभन्दा पहिला त यसले आमालाई फाइदा गर्छ, शिशुलाई फाइदा गर्छ भन्ने कुरा हामीले भनिहाल्यौँ। त्यो सँगसँगै यसले समाजलाई पनि फाइदा गर्छ। जस्तो शिशुलाई कम बिरामी हुने भएपछि शिशुलाई अस्पतालमा धेरै राख्नु परेन, उपचारमा लाग्ने खर्च कम हुने, त्यसले गर्दाखेरि शिशु घर छिटै जान पाउने भयो, आफ्नो परिवारको खर्च बच्ने भयो, परिवारलाई फाइदा भयो, आमाको पनि मानसिक तनाव कम हुने भयो, शिशु स्वस्थ हुने भयो, त्यो भएपछि परिवारलाई
सम्हाल्नु,
स्वस्थ परिवार भयो भने समाज पनि स्वस्थ हुने भयो। त्यस सँगसँगै अब समाज यो शिशु भनेको पछि गएर तीक्ष्ण बुद्धि भएको हुन्छ भनेर हामीले भन्यौँ, उसको उसले जति समाज र देशलाई दिन सक्छ त्यो सबै दिन सक्ने भयो भनेपछि स्वस्थ हाम्रो भविष्यको कर्णधार स्वस्थ हुने भएपछि हाम्रो देशको नै लाई पनि फाइदा हुने भयो। र जस्तो अब स्तनपान नगरायो भने हामीले दिने भनेको बट्टाको दुधहरू दिन्छौँ, बट्टाको दुध उत्पादन गर्नलाई त्यत्तिकै खर्च लाग्छ, उत्पादन गर्दाखेरि जुन हामीले चाहिँ यो कार्बन उत्सर्जन हुनेहरू धेरै हुने भयो भनेपछि इको फ्रेन्डली पनि भयो भनेपछि इन्भाइरोमेन्ट फ्रेन्डली पनि भएन भने स्तनपान चाहिँ इन्भाइरोमेन्ट फ्रेन्डली पनि भयो भनेपछि बच्चा आमा समाज परिवार समाज देश र संसारलाई नै यसले यसबाट फाइदा छ।
यदि एउटा आमाले स्तनपान गराइदिनु भयो भने उहाँले एउटा बच्चालाई पनि राम्रो स्वास्थ्य दिन सक्नुभयो, आफ्नो स्वास्थ्य पनि राम्रो गराउनुभयो, घर परिवारलाई पनि खुसी दिन सक्नुभयो, समाजलाई राम्रो बाटोमा हिँडाउन सक्नुभयो, अझ त्यो बच्चा भोलि राष्ट्रको सम्भावक हो, भोलिको राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्ति भएको हुनाले भोलि उसले राष्ट्रलाई पनि योगदान दिन सक्ने, राष्ट्रको मुहार पनि फेर्न सक्ने भूमिका आमासँग हुन्छ, तसर्थ आमाले स्तनपान गराउनु पर्छ भन्नुभयो। तर स्तनपान गराउने सन्दर्भमा कतिपय आमाहरूले स्तनपान गराउन असहज अवस्था भोगिरहनु भएको पनि छ। अब हामीले कसरी चाहिँ एउटा आमाले सहज रूपमा स्तनपान गर्ने वातावरण बनाउन सक्छौँ?
आमाको यो नेचुरल होइन प्राकृतिक नै प्रोसेस हो, तर त्यसको लागि आमा सुत्केरी हुने बित्तिकै आमालाई पनि कति समस्या हुन्छ होइन, उहाँको रक्तस्राव भइरहेको हुन्छ, दुखिरहेको हुन्छ, त्यसैले हामीले स्तनपान गराउ मात्र होइन कि स्तनपान गराउने वातावरण चाहिँ बनाइदिनुपर्छ। परिवारले पनि जस्तो सासूले श्रीमानले स्तनपान गराउनलाई आमालाई कसरी सहयोग हुन्छ भन्ने बुझिदिनुपर्छ। अस्पतालमा स्तनपान स्वास्थ्य संस्थामा स्तनपान गराउने व्यवस्था गर्न स्वास्थ्य कर्मीहरूको पनि त्यतिकै भूमिका हुन्छ। जन्मिने बित्तिकै छालासँग टाँसेर राख्नलाई स्वास्थ्यकर्मीले सहयोग गर्नु पर्यो। आमाको छातीमा बच्चालाई टाँसेर राख्दाखेरि त्यो शिशुले आमाको स्तनको गन्धले स्तनपान गर्न खोज्छ, त्यति बेला नै जन्मेको एक घन्टाभित्र शिशुलाई स्तनपान गर्नलाई आमालाई सहयोग गर्नु पर्यो. दुखिराखेको भए पनि शिशुलाई समात दिने, शिशुलाई कसरी चाहिँ अहिले म कुरा गर्छु पोजिसन र अट्याचमेन्ट टाइम हुन्छ, शिशुको अवस्था कस्तो हुनुपर्छ, उसले कसरी समात्नुपर्छ, त्यो कुरा चाहिँ हामीले सहयोग गर्नुपर्छ. शिशुले सिकिसकेपछि त आमाले पनि ए यस्तो सजिलो रहेछ भनेर सिकेपछि त्यो कन्टिन्यू हुन्छ नि. त्यसैले सुरुको अवस्थामा चाहिँ परिवार पनि स्वास्थ्य कर्मीको पनि त्यत्तिकै सहयोग चाहिन्छ. र अब आमा कामकाजी हुनुहुन्छ भने उहाँले सुरुको अवस्थामा स्तनपान गराइरहनु भएको छ, अब काममा फर्किनु पर्यो भने उहाँले काम गर्ने ठाउँ कार्यस्थलमा पनि स्तनपान गराउनलाई सहजीकरण चाहिँ गरिदिनुपर्छ. जस्तो भनौँ दुई दुई घन्टा तिन घन्टामा केही बेर स्तन दुध निचार्नको लागि ब्रेक दिने, स्तनपान ब्रेक भनेर त्यो दियो भने हुन्छ. स्तन उहाँ आमाले निकालेको दुधलाई सुरक्षित राख्नलाई फ्रिजको व्यवस्था गरिदिने, ताकि त्यो दुध उहाँले भोलिपल्टको लागि युज गर्न सक्नुहुन्छ. किनभने हामीले राखे निकालेर राखेको दुध 24 घन्टा फ्रिजमा राख्न सकिन्छ. उहाँले दिनभरि 2-3 घन्टामा जसरी घरमा हुँदाखेरि शिशुलाई खुवाउनुहुन्थ्यो त्यसरी निकाल्नुहुन्छ, त्यो दुध घर जाने बेलामा लिएर जानुहुन्छ र भोलिपल्टको लागि छोडेर आउनुहुन्छ. होइन, त्यसरी गर्दाखेरि चाहिँ स्तनपानलाई, पूर्ण स्तनपानलाई सहयोग हुनको लागि चाहिँ हामीले घर समाज र कार्यस्थलमा पनि सहयोग गऱ्यौँ भने, र त्यस्तै सरकारको पनि दायित्व हुन्छ. जस्तो सुत्केरी बिदा बढाउने, कतिपय प्राइभेट ठाउँमा त आजकल ती 1 महिना भएको छैन बोलाउनुहुन्छ, त्यो नगरेर उहाँलाई चाहिँ सकेसम्म पनि कुरा भइरहेको 6 महिनासम्म भनेर भन्छौँ हामीले. 6 महिनासम्म पोसिबल छैन भने पनि कसरी पूर्ण स्तनपान गर्नलाई चाहिँ आमालाई सहयोग गर्न सकिन्छ, त्यतातिर हामीले चाहिँ सोच्न सक्छौँ.
अब स्तनपान गराउने तरिकाका कुरा पनि अहिले यहाँले अलिकति ल्याउनुभयो. कतिपय आमाहरूले जस्तो स्तनपान गराउनु नजानेर जस्तो त्यो दुध कानतिर आयो, कान पाक्यो भन्ने हामीले सुन्छौँ. वास्तवमा त्यो नजानेर भएको हो कि किन भएको हो? अब कसरी एउटा बच्चालाई स्तनपान गराउने, अब आमाले सिक्न पर्ने कुराहरू के हुन्?
स्तनपान गराउँदाखेरि हामीले चाहिँ सबभन्दा पहिला त आमालाई चाहिँ कसरी सजिलो हुन्छ, आमाको सहजतालाई विचार गर्नु पर्यो. जस्तो आमालाई बसेर सजिलो हुन्छ भने पहिला उहाँलाई सजिलोसँग बस्नुहोस्, अथवा म सुतेरै खुवाउँछु, मेरो अपरेसन गरेको छ म बस्न सक्दिनँ, सुतेरै खुवाउँछु भने पनि कसरी गर्दाखेरि चाहिँ आमालाई सुतेर भए पनि सजिलो हुन्छ, पहिला आमालाई सजिलोसँग बस्न लगाउने. त्यसपछि अनि बच्चाको पोजिसनको कुरा, बच्चाको आसन कस्तो हुनुपर्छ भनेर भन्दाखेरि चाहिँ बच्चाको पुरै स्तनपान गराउँदाखेरि बच्चाको टाउको, उसको ढाड, उसको तल सब तलको सबै हिस्सा चाहिँ उसको एक लाइनमा हुनुपर्छ, होइन, एक सिधा हुनुपर्छ. त्यसपछि बच्चा पुरै आमातिर फर्केको हुनुपर्छ र सकेसम्म आमाको नजिक टाँसिएको हुनुपर्छ. टाढा राखेर टाउकोलाई मात्रै आमाको स्तनमा लिएर आउँदाखेरि बच्चालाई अप्ठ्यारो हुन्छ अनि उसले धेरै बेर तान्दैन र पूर्ण स्तनपानलाई सहयोग हुँदैन त्यसो गर्दा. त्यसैले पुरै बच्चालाई पुरै समात्ने, एउटा लाइनमा राख्ने, सकेसम्म आमासँग टाँसेर राख्ने.
र जस्तो आमा बस्न सक्नुहुन्छ भने आमाले यसरी बसेर काखा लिने, अथवा सक्नुहुन्न भने बाबाले त्यहाँ मद्दत गर्दा पनि भयो, परिवारको कुनै सदस्यले मद्दत गरेर एकछिन लिइदिए पनि भयो. बच्चालाई एउटै पोजिसनमा राख्ने, जस्तो आमा बसेर गर्नुभयो भने, सुतेर भयो भने हामी सुतेर नै खुवाउन सक्छौँ,
सुतेर पनि खुवाउन सकिन्छ. खालि बच्चाको पोजिसन चाहिँ बच्चाको टाउको ढाड सबै सिधा हुनु पर्यो, बच्चा पुरै आमातिर फर्केको हुनु पर्यो र आमासँग टाँसिएको हुनु पर्यो. सकेसम्म बच्चाको चिउँडो चाहिँ आमाको छातीमा टाँसियो भने चाहिँ, र बच्चाको पेट आमाको पेटसँग टाँसियो भने नजिक हुन्छ अनि स्तनपानलाई सहयोग हुन्छ. यो चाहिँ बच्चाको आसनको कुरा हो. अब बच्चाले आमाको दुधसँगको सम्पर्कलाई पनि हामीले ध्यान दिनुपर्छ. त्यो गर्नलाई पनि 4 हामीले चाहिँ बुदाहरू, जस्तो बच्चाको मुख चाहिँ पुरा खुलेको हुनुपर्छ. जब बच्चाले स्तनपान स्तन खोज्छ त्यति बेला उसले आ गरेर खोजेर मुख खोलेको बेलामा ठ्याक्कै आमाको दुधको स्तनको मुन्टो निप्पल जाने बच्चाको मुखभित्र पारिदियो भने, मुन्टो मात्रै नभएर आमाको स्तनको वरिपरिको जुन कालो भाग हुन्छ हामीले एरियोला भन्छौँ, त्यो पनि बच्चाको मुखभित्र गयो भने चाहिँ बच्चाको मुख ठुलो आ पनि हुने भयो र पुरा स्तन र त्यो वरिपरिको एरियोला पनि तान्दाखेरि चाहिँ त्यसको तलपट्टि दुध हुन्छ. मुन्टोमा मात्र त सानो नली हुन्छ, त्यसमा धेरै दुध हुँदैन, त्योभन्दा तलपट्टिको भाग पनि उसको मुखमा पऱ्यो भने चाहिँ बच्चाले दुध बढी पाउने भयो. त्यस्तै बच्चाको त्यो आमाको जुन वरिपरिको कालो भाग हुन्छ स्तनको वरिपरिको, त्यो चाहिँ नि माथिपट्टि अलिकति देखिएको भए हुन्छ, तलपट्टिको भाग चाहिँ बच्चाको मुखभित्र पुरा पसेको हुनु पर्यो र बच्चाको तलपट्टिको ओठ बाहिरतिर फर्केको भनेको चाहिँ नि बडी बच्चाको मुख ठुलो छ र धेरै भागभित्र पसेपछि त्यो तलपट्टि फर्किएको हुन्छ. त्यसले गर्दाखेरि चाहिँ नि बच्चाले राम्रोसँग दुध तान्छ. र बिचबिचमा हामीले अर्को कुरा के हेर्न सक्छौँ, तानिरहेको छ कि छैन भन्ने कुरा चाहिँ, बच्चाको बच्चाले तान्दाखेरि गाला भरिएको जस्तो हुन्छ, दुई चारचोटि उसले तानेपछि एकछिन रोकेर घुटुक्क निल्छ, त्यो आवाज पनि सुनिन्छ। यसरी एकछिन रोकिँदै निल्दै तान्दै गरेर गऱ्यो भने चाहिँ बच्चाले राम्रोसँग दुध खाइरहेको छ भन्ने बुझिन्छ।
परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँ भनेपछि गर्भवती महिला र बच्चाहरूको आस्थाको हिजोदेखि आजसम्मको आस्थाको केन्द्रबिन्दु हो। अब यसबाट चाहिँ हामी स्तनपान, नवजात शिशु, बाल स्वास्थ्यका के कस्ता सेवा सुविधाहरू पाउन सक्छौँ?
स्तनपानकै कुरा गर्दाखेरि हामीले चाहिँ नि आमा गर्भवती भएर जचाउन आउनुहुन्छ नि, त्यति बेलै आमाहरू अब गर्भवती आमाको ग्रुप बनाएर स्तनपानको महत्त्वबारे स्तनपान गराउनुपर्छ। जन्मेको एक घन्टाभित्र स्तनपान गर्दाखेरि चाहिँ नि पूर्ण स्तनपानलाई सहयोग हुन्छ भन्ने जुन महत्त्व छ त्यो कुरा चाहिँ हामीले गर्भावस्थादेखि नै गर्ने गरेका छौँ। त्यसपछि जन्मिने प्रसवको बेलामा जब आउनुहुन्छ, सुत्केरी हुने बित्तिकै बच्चालाई आमाको छातीमा टाँसेर राखिन्छ र जन्मेको एक घन्टाभित्र आमाको स्तनपान सुरु गर्न हाम्रो स्वास्थ्यकर्मीहरूले सहयोग गर्नुहुन्छ। त्यसपछि हाम्रो यो अस्पतालमा बोतलको दुधहरू ल्याउनलाई अलाउ नै गर्दैनौँ। पूर्ण स्तनपान हाम्रो यो परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल चाहिँ स्तनपानको हिसाबले यसलाई चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भनिन्छ, जहाँ चाहिँ नि जन्मिनु अगाडिदेखि जन्मिने बित्तिकैदेखि स्तनपान सुरु गर्ने, त्यसपछि स्तनपान सम्बन्धी केही समस्या आमाहरूलाई छ भने त्यो समस्यालाई समाधान गर्नलाई पनि हामी सहयोग गर्छौँ। र यहाँ चाहिँ नि आमाको दुध जसको कुनै आमाको बढी भएको हुन्छ, कुनै गानिएको हुन्छ, त्यो दुध निकाल्नलाई पनि हामी सहयोग गर्छौँ। र यदि कसैले त्यो दुध दान गर्न आफ्नो बच्चालाई खुवाइसकेपछि बढी भएको दुध दान गर्न चाहनुहुन्छ भने त्यो दान गर्न सक्नुहुन्छ, ताकि त्यो दुधलाई हामीले प्रशोधित गरेर अरू बच्चाहरूलाई पनि जसको आमाको दुध पटक्कै आएको छैन त्यो दुधले आमाको दुधले पाउने फाइदा त्यो शिशुले पनि पाउन सकोस् भनेर यो स्तनपानलाई प्रोत्साहन गर्ने त छँदैछ, त्यसलाई सहयोग गर्ने पनि छँदैछ। तर यदि कुनै शिशुको आमाको दुध तुरन्त एकदमै आएको छैन, शिशु धेरै सानो जन्मिएको छ र आइसियुमा भर्ना भएको छ, धेरै जटिल अवस्थामा छ भने त्यो शिशुले बाहिरको दुध पचाउन सक्दैन, त्यसैले त्यस्तो शिशुलाई आमाको दुधको फाइदा होस् भनेर यो हाम्रो यहाँ चाहिँ मिल्क ब्याङ्क हामीले चाहिँ अमृत कोषको दान गर्नुभएको आमाको दुधलाई प्रशोधन गरेर त्यस्तो चाहिने शिशुहरूलाई हामीले दिन्छौँ। जटिल समस्या भएको शिशुहरूलाई हामीले आमाको दुध दान गरेको शुद्ध बनाइएको आमाको दुध उपलब्ध गराउने भनेर भनेका छौँ। त्यो दुध चाहिँ हामीले सबै बच्चाहरूलाई दिन सक्दैनौँ, किनभने दान गर्ने आमाहरू पनि उहाँले आफ्नो बच्चालाई खुवाइसकेपछि बाँकी भएको दुध मात्रै दान गर्ने हो, त्यसैले धेरै दुध हामीसित जम्मा हुँदैन। तर स्तनपानलाई निरन्तरता दिनलाई यदि कुनै बच्चा एकदमै सानो समयभन्दा अगाडि जन्मिएको छ र 1500 ग्रामभन्दा कम छ, उसको उहाँ बच्चा अब दुध लिन तयार छ तर आमाको दुध पटक्कै आएको छैन भने त्यो सानो 1500 ग्रामको बच्चाभन्दा कमको बच्चाले बाहिरको दुध पचाउने एकदमै कम हुन्छ। आमाको दुध जबसम्म आउँदैन, 2-4 दिनमा बच्चाले तान्न थालेपछि त आउँछ, तर त्यो बिचमा उसले स्तनपान नै पाओस् भन्नको लागि चाहिँ नि हामीले यो अमृत कोषमा पास्चराइज गरेको दुध त्यस्तो बच्चाहरूलाई दिन्छौँ। त्यो पनि आमाहरू आमा बुवाले को स्वीकृति भएपछि हामीले दिन्छौँ। त्यसैले अमृत कोषले चाहिने बच्चाहरूलाई दुध दिन्छ, तर त्यो दुध पनि सबै बच्चाको लागि होइन, धेरै जटिल बच्चाहरूको लागि हामीले दिने गर्छौँ।
यसरी बुझ्नु पर्यो, अभिभावकहरूले आफ्नो बच्चालाई स्तनपान आफै गराउनुहोस्, यहाँ जस्तो अमृत कोष भनेर हामीले सङ्कलन गरेका छौँ भनेर तपाईँहरू यहाँ आउने होइन, आफ्नो बच्चालाई प्रत्येक आमाहरूले नै खुवाउनु पर्ने हुन्छ। तर यहाँ बच्चा पैदा भइसकेपछि जो क्रिटिकल अवस्थामा छन् ती बच्चाहरूका लागि अन्य कुनै आमाहरूसँग अनुरोध गरेर यसरी सँगालिएको दुधलाई यहाँ पाइँदो रहेछ भनेर गलत रूपमा चाहिँ कसैले पनि बुझ्नु भएन, तर यो जीवन रक्षा गर्नका लागि, एउटा बच्चाको जीवन रक्षा गर्नका लागि यहाँहरूले चाल्नुभएको उत्तम कदम हो भनेर हामीले बुझ्नु पर्यो है डाक्टर।
हजुर हजुर, र हामीले यस्तो त्यस्तो जरुरी भएको बच्चाहरूलाई यो अस्पतालमा जन्मेको बच्चा मात्रै होइन, जुन बच्चा आइसियुमा छ आमाको दुध थोपै आएको छैन, बच्चाले अरू दुध पचाउन नसक्ने अवस्था छ भने उहाँहरूले त्यहाँको डक्टरले यो बच्चा 1500 ग्रामभन्दा सानो छ, यसलाई यस्तो यस्तो समस्या छ, यसलाई दुध दिएर पठाउनु भन्यो भने हामीले जुन प्रशोधन गरेको दुधलाई आइस प्याक गरेर पठाउने पनि गरेको छ।
हजुर, भनेपछि कति रा राम्रो रहेछ। जस्तो हामी ब्लड रक्त सञ्चार केन्द्रले रगत सङ्कलन गरे जस्तै यहाँहरूले दुध सङ्कलन गर्नुभएको छ, र यदि त्यस्तो अवस्था अस्पतालले अथवा डक्टर साहबहरूले देख्नुभयो र यहाँ दुध यदि सङ्कलन भएको अवस्था पऱ्यो भने अन्य अस्पतालहरूमा पनि यसलाई लगाएर सदुपयोग गरिएको कुरा गर्नुभयो। साह्रै महत्त्वपूर्ण र साह्रै नै मननीय कुरा भयो। यसलाई सकिन्छ भने अन्यत्र पनि विस्तार गर्न सकियो भने, अन्य अस्पतालहरूले पनि यस्तो कार्यलाई निरन्तरता दिन सके भने, यस्ता कार्यलाई अगाडि बढाउन सके भने अझ मुलुकभरि नै यो राम्रो सन्देश जाने थियो। साह्रै महत्त्वपूर्ण कुरा गर्नुभयो डक्टर साहब। अमृत कोष, किनभने दुधलाई चाहिँ सङ्कलन गरेर जोसँग छँदै छैन त्यसले पनि पाउने, दुध दान गर्ने एउटा अभियान पनि चलाउनु भएको छ। यो चाहिँ यो सप्ताहमा मात्रै होइन, होइन यो चाहिँ सधैँ चलिरहन्छ नि हाम्रो अस्पतालमा। साह्रै नै सराहनीय कार्य, किनभने हिजोदेखिबाट आजसम्म परोपकार प्रसूति गृह भनेपछि जसरी मानिसले बाहिरबाट एउटा धारणा बनाएर सुन्दर नजरले हेरिरहेका छन्, त्यो कुरालाई आज यहाँहरूले व्यवहारमा उतारिरहनु भएको कुरा यहाँको संवादबाट हामीले सुन्न पायौँ। वास्तवमा अमृत कोष बनाएर होइन आमाको दुधलाई सङ्कलन गरेर जोसँग छैन, जोसँग बढी छ उसले दान गर्न पाउँछ र जोसँग छैन उसले लिन पाउँछ, यस्तो पवित्र कार्य गर्नुभएको छ। एउटा बच्चालाई राम्रो बनाउनका लागि यहाँहरू त अहोरात्र खट्नु भएको छ, किनभने यो अस्पतालले दिएको सेवा त अहिले यहाँले भन्नुभयो, यहाँहरू खटिरहनु भएको छ। यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरू सँगसँगै यस अस्पतालका स्वास्थ्य कर्मीहरू, नर्स लगायत अन्य स्वास्थ्य कर्मीहरू खटिरहनु भएको हामीले यहाँ देखिरहेका छौँ। अब तपाईँहरूको मात्रै प्रयासले पनि त पूर्ण रूपमा गराउन नसकिएला, अब यसका लागि त अहिले भनियो नि एउटा व्यक्तिको भूमिका होला, होइन एउटा सुरुमा गर्भवती बनेको परिवारको बाबा आमा जो हुनुहुन्छ, होइन श्रीमान श्रीमती पहिला व्यक्ति जो गर्भवती महिला हुनुहुन्छ उहाँकै भूमिका होला, त्यसपछि उहाँको श्रीमानको भूमिका होला, त्यसपछि त्यो परिवारको भूमिका होला, होइन अब परिवारपछि यहाँले भने समाजको भूमिका होला, समाजपछि सरोकारवालाहरूले पनि केही भूमिका खेल्नु पर्ला। जस्तो अहिले हामी यो संवाद गरेर यो जनचेतना जागृत गराउन खोजिरहेका छौँ, त्यसपछि सरकारले पनि यसमा केही भूमिका खेल्नु पर्ला, केही नीतिहरू बनाउनु पर्ला, केही सहयोगहरू गर्नुपर्ला। कस कसले के गर्यो भने यो स्तनपानलाई सधैँ जीवन्त राख्न सक्छौँ र एउटा बच्चा जन्मिएपछि नैसर्गिक रूपमा उसले प्राप्त गर्ने दुधको अधिकारलाई हामी संरक्षण गर्न सक्छौँ। यसका लागि कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ, यहाँको अनुभवले के भन्छ?
यो चाहिँ हामी सबैले बुझ्नुपर्छ, स्तनपानलाई आमाको मात्रै यो सरकारको कुरा दायित्व होइन, यो चाहिँ सबैले बुझ्नुपर्ने हो। आमाले पनि बुझ्नु पर्यो, त्यसपछि उहाँलाई परिवारले सहयोग गर्नु पर्यो। जस्तो बच्चा जन्मिनु अगाडिदेखि तिमीले आफ्नै दुध खुवाउनुपर्छ बच्चालाई भनेर परिवारको सदस्यले भन्नुभयो भने आमाको अझ पनि को सङ्कल्प अझ दृढ हुनसक्छ। त्यस्तै जन्मिसकेपछि शिशुलाई दुध खुवाउनलाई परिवारको सहयोग पनि त्यति नै जरुरी छ।
डाक्टर साहब, अब अलिकति म बाल स्वास्थ्यका कुरा पनि उठाउन चाहन्छु। नवजात शिशु र बाल स्वास्थ्यमा हामीले ख्याल गर्नुपर्ने कुराहरू के छन्, मैले अलिकति थोरै समय यसमा पनि लिन चाहे।
बाल स्वास्थ्य पनि पहिला त स्तनपानबाट नै सुरु हुन्छ, होइन त्यसैले जन्मिने बित्तिकै आमासँग टाँसेर राख्ने, स्तनपान एक घन्टाभित्र सुरु गर्ने र स्तनपानलाई पूर्ण स्तनपान भन्नाले शिशुलाई आमाको बाहेक पानी पनि नदिने, कहिले कहिले अपवादको रूपमा चाहिँ शिशु बिरामी भयो भने उसलाई औषधि दिनुपर्छ, त्यो बाहेक अरू केही पनि दिनु पर्दैन, सबै स्तनपानले नै गर्छ, त्यो बुझिदिने। त्यसपछि उमेर अनुसारको खोप लगायो भने शिशुलाई सङ्क्रमणबाट बचाउन सकिन्छ। खोप पनि लगायौँ, स्तनपान पनि गरिरहेछौँ, त्यही पनि केही समस्या आयो भने तुरन्त स्वास्थ्य संस्थामा देखाउने। जस्तो भनौँ, कुनै शिशुलाई सास छिटो छिटो भयो, ज्वरो आयो, होइन बच्चा एकदम तात्यो अथवा एकदम चिसो हुनु पनि सङ्क्रमणको लक्षण हुनसक्छ, अथवा एकदम तारन्तार उल्टी गरिराख्यो, पेट फुल्यो, सास फेर्न धेरै गाह्रो भयो, जस्तो कोखा हानेको हुनसक्छ, सास छिटो छिटो फेर्नु एउटा छ, अर्को चाहिँ कोखा हानेको अथवा चाहिँ अह अह गरेर कनेको जस्तो भयो भने पनि उसको चाहिँ फोक्सोमा केही समस्या भन्ने बुझिन सकिन्छ। आँखा पल्टायो, बच्चाले त्यो मिर्गी जस्तो काँपेको देखियो भने त्यो मेनिन्जाइटिस हुनसक्छ, बच्चा एकदमै धेरै पहेँलो भयो, जन्डिस भयो भने, यस्तो यस्तो अवस्थामा चाहिँ तुरन्तै स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्ने र सही उपचार समयमै गराउने, यो पनि गर्नु पर्यो। शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराउने, तर 6 महिनापछि आमाको दुध त कन्टिन्यू नै गर्ने, त्यो बाहेक उसलाई चाहिँ थप पोषिलो आहार खुवाउनुपर्छ। त्यो पनि हामीले अब दुध एकदमै आइरहेछ भनेर 6 महिनापछि पनि आमाको दुध मात्रै खुवाएर पनि पुग्दैन, उसको त्यो वृद्धि विकासको लागि चाहिँ अरू ठोस आहार पनि सुरु गर्नुपर्छ। त्यसैले 6 महिना भएपछि सुरुमा थोरैबाट लिटो जाउलो यिनीहरू खुवाउन सक्छौँ, बिस्तारै उसलाई बढाउँदै जाने ध्यान दिनु पर्यो। सरसफाइमा त्यतिकै निकै ध्यान दिनुपर्छ। स्तनपान एकदम महत्त्वपूर्ण छ शिशुको स्वास्थ्यको लागि, आमाको स्वास्थ्यको लागि र समाज र देशकै लागि पनि महत्त्वपूर्ण भएको भएर यो आमाको मात्रै सरोकारको विषय नभएर सबैले आमालाई सहयोग गरौँ र पूर्ण स्तनपानलाई चाहिँ हामीले सहयोग गरौँ।
साह्रै महत्त्वपूर्ण संवाद भयो। यस्तो व्यस्तताका बिच पनि यहाँ कार्यक्रम चलिरहेको छ, यस्तो भिडभाड छ, यो सबैका बावजुद पनि रेडियो नेपाल सुन्नुभएका करोडौँ श्रोताहरूका लागि पनि आफ्नो अमूल्य समय र विचार आम समुदायका लागि उपलब्ध गराउनु भयो। यी समय र संवादका लागि यहाँलाई धन्यवाद डाक्टर साहब।
धन्यवाद मेरो तर्फबाट पनि, मैले आफ्नो कुराहरू राख्न
हस्। नमस्कार। उहाँ हुनुहुन्थ्यो प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदी। हाल उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा तपाईँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ swasthyahamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष विशेष धन्यवाद दिँदै आजको प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
स्वास्थ्य बारे यो सबैको भन्छु। कहिले काही बिरामी भई गारो भयो भने
कहिले काही बिरामी भई गारो भयो भने
निको हुन्छ अस्पतालमा चाँडै गयो भने
निको हुन्छ अस्पतालमा चाँडै गयो भने
स्वास्थ्य बारे यो सबै